أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين إنما المؤمنون الذين آمنوا بالله ورسوله ثم لم يرتابوا وجاهدوا بأموالهم وأنفسهم في سبيل الله أولئك هم الصادقون سورة الحجرات آیت 16 اس کا ترجمہ یہ ہے کہ مومن تو وہی ہیں جو اللہ اور اس کے رسول پر ایمان لائے پھر انہوں نے کبھی شک نہیں کیا اور اپنے مالوں اور اپنی جانوں سے اللہ کی راہ میں جہاد کیا اور یہی وہ لوگ ہیں جو سچے ہیں. اس آیت کریمہ میں اللہ تعالیٰ نے مومنوں کی بنیادی صفت یہ بیان فرمائی ہے کہ ایمان لائے اور پھر کبھی شک نہیں کیا. اس مضمون کا اگلے مضمون سے گہرا تعلق ہے. مومن تو بہت سے ہوتے ہیں, شک میں بھی مبتلا ہو جاتے ہیں, ٹھیک بھی ہو جاتے ہیں. انما المومنون کا اصل معنی یہ ہے اصل مومن تو وہ ہیں, سچے اور کامل مومن تو وہی ہیں جو ایمان لے آئے اور پھر اللہ اور رسول پر ایمان لانے کے بعد کبھی شک میں مبتلا نہیں ہوئے. ایسے لوگ جب کبھی شک میں مبتلا نہیں ہوئے تو اس کا لازمی نتیجہ یہ نکلا کہ انہوں نے اپنے اموال اور اپنی جانوں کے ساتھ جہاد کیا, کیونکہ شک کرنے والا جہاد نہیں کر سکتا. جب بھی شک میں یا تردد میں مبتلا ہوگا اسی حد تک جہاد کی صلاحیت جاتی رہے گی. تو دیکھو قرآن کریم کتنا فصیح و بلیغ کلام ہے اور آیتیں ایک دوسرے سے گہرا ربط رکھتی ہیں اور اسی مضمون کو آگے بڑھاتی ہیں جس سے آغاز کیا گیا. اولئک هم الصادقون, خدا کے نزدیک یہی سچے لوگ ہیں. باقی دنیا تو جھوٹوں سے بھری پڑی ہے, اگر سچے تلاش کرنے ہوں تو یہی ہیں جو اللہ کی نگاہ میں سچے ہیں. بس تمام جماعت کو اس آیت کے حوالے سے میرا یہی پیغام ہے کہ سچوں میں داخل ہو جاؤ. موت آئے تو موت صادقین آئے, سچوں کے ساتھ آئے. یہی زندگی کا منتہا ہے, یہی زندگی کا کمال ہے. واپس تو سب نے جانا ہی جانا ہے. جو اس وقت یہاں بیٹھے یا بور بیٹھے مجھے سن رہے ہیں, شاد ہی کو ہو جو 100 سال کے بعد زندہ رہے. بس جب لوٹنا سب نے ہے, ہمیشگی کا گھر ہی وہی ہے جو آخرت کا ہے, تو پھر شک میں مبتلا ہو کر جانوں اور مالوں سے خدا کی راہ میں جہاد نہ کرنا بہت بڑی بیوقوفی ہوگی. کیونکہ آنکھ پہ وہاں کھلنی ہے, जहां से वापसी मुमकिन नहीं। जब वहां आंख खुलेगी तो फिर इंसान सोचेगा कि जो मौका था खिदमत का वो तो गवा दिया, खाली हाथ आया हूं। बस ये बातें ऐसी हैं जो तफसील से गौर तलब हैं, इन पर लोग गौर नहीं करते, हालांकि ये सबसे ज्यादा जरूरी बातें। गौर इसलिए नहीं करते कि मौत सबको भूली होती है। मौत जो सबसे ज्यादा यकीनी चीज है वो सबसे ज्यादा भूली हुई है, और नामुमकिन है कि इंसान मौत पर नजर रखता हो और उसे अंजाम का पता ना हो। कितने बड़े बड़े दुनिया में बादशाह आए और गुजर गए, कितने बड़े बड़े जाबिर पैदा हुए और निकल गए, कोई उनमें से बाकी नहीं रहा, सब मौत का शिकार हो गए। और अगर मौत उनको याद रहती तो नामुमकिन था कि वो अमल करते जो दुनिया में करते रहे। बस इस आयत करीमा के हवाले से मैं कुछ मजमून बयान करने लगा हूँ, और इसका एक गहरा रابطہ दुआ से भी है, और हमारे दुनिया के सारे काम संवरने का भी इससे ताल्लुक है और दुआ से भी ताल्लुक है। बस एक इंसान जो जहाज में मसरूफ हो जाता है वो बज़ाहिर दुआ नहीं भी करता तो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम हमें खुशखबरी देते हैं कि उसके कामों की जिम्मेदारी खुदा और उसके फरिश्तों के सुपुर्द हो जाती है। उसके दुनियावी काम हों, दीनी काम हों, सारे गो बज़ाहिर लफ्ज़ों में दुआ बन के दिल से नहीं उठते, लेकिन मसरूफ़ अल्लाह के कामों में है तो अल्लाह उसके कामों में क्यों ना मसरूफ़ हो। अल्लाह और उसके फरिश्ते उसके काम में मसरूफ़ हो जाते हैं और उसके काम करते चले जाते हैं, उसको खबर ही नहीं होती कि कैसे कैसे काम हो गए। हज़रत मसीह मौऊद अलैहिस्सलाम के सहाबा की ज़िंदगी के हालात जो मैं आज के रजिस्टर से पढ़ रहा हूँ, हैरत होती है उनको देख कर कि किस तरह हज़रत मसीह मौऊद अलैहिस्सलाम के उशाक दीन के कामों में मसरूफ हुआ करते थे और किस तरह पीछे उनके काम खुदा खुद ब खुद चलाता रहता था। सोच भी नहीं सकते थे कि किस तरह उनके काम हो जाएंगे, लेकिन जब घरों में लौटते थे तो जो फिक्रें पीछे छोड़ के गए थे उनका नामो निशान तक बाकी नहीं रहता था। ये बकसरत हुआ है, ऐसा इस कसरत से कि शायद ही आज कोई अहमदी खानदान हो जिसके आबाव अजदाद की जिंदगी में ये सबक न मिलते हों। लेकिन अफसोस की बात यह है कि हमारे बहुत से अफराद, जमात अहमदिया के बहुत से खानदान अपने आबाव अजदाद के हालात ही भूल बैठे हैं या भुला बैठे हैं, और अगर वो उनकी तरफ तवज्जो करें तो मुझे यकीन है कि जमात में इखलास की एक नई दौड़ पड़ेगी। इसलिए मेरा ये ख्याल है कि जब मैं सारे रजिस्टर मुकम्मल तौर पर पढ़ लूँगा, और अब मेरे 2-3 से बाकी रह गए, कई अब तक जो पढ़ चुका हूँ 5,000 सफ़े के रजिस्टर पढ़ चुका हूँ और अभी बहुत से बाकी हैं, यानी बहुत पढ़ने वाला बाकी है, मज़मून है, तो जब सब पढ़ लूँगा तो फिर उसको जमातवार या ख़ानदानवार तकसीम करूँगा, ख़ानदानवार करना चाहिए, और फिर उन ख़ानदानों के हालात के मुतालिक उनके जो लोग बड़े हैं उनसे राबता करूँगा, उनको बताऊँगा कि ये तुम्हारी बातें हैं, तुम्हारे आबाव अजदाद ऐसे थे, ये कुर्बानियाँ की थीं, आज जो तुम फल खा रहे हो ये उन्हीं की मेहनतों का फल खा रहे हो, और फिर वो ज़िम्मेदार हो जाएं अपनी अपनी कमेटियाँ बनाकर अपने ख़ानदान वालों को जहाँ कहीं भी वो दुनिया में फैले हों उन सब को वो अपनी ख़ानदानी रवायात बताएं और उनमें उनको उनके दिल में नेकी के कचोके दें। शायद पुराने जिक्र से कोई रग ताज़ा हो जाए और दिल में दोबारा खिदमत दीन की लगन लग जाए। बस ये वो प्रोग्राम है जिसके तहत मैं इंशाअल्लाह ताला आइंदा काम करने वाला हूँ, और इस आयत करीमा में जो मैंने हवाला दिया है वो दरअसल इसीलिए दिया है اس میں یہی مضمون بیان ہوا ہے، اللہ کے کاموں میں لگ جاؤ، تردد نہ کرو، یقین کرو کہ تمہیں آخر وہیں جانا ہے، اور جتنا تمہیں یقین ہوگا خدا اور اس کے رسول کی سچائی پر، اسی قدر تم اس قابل ہوگے کہ خدا کی راہ میں اپنی جان اور مال سے جہاد کرو گے. اور پھر اللہ یہ فرمائے گا، اولئک هم الصادقون، دیکھو دیکھو
یہ میرے صادق بندے،
میرے سچے بندے دیکھنے ہوں ان کو دیکھو، ایسے ہوا کرتے ہیں. اب میں چند احادیث آپ کے سامنے پڑھتا ہوں. اس زمن میں میں یہ بھی اعلان کر دینا چاہتا ہوں کہ ضروری نہیں کہ ہر خطبہ ایک گھنٹے کا ہو. یوں ہی خیال ایک بیٹھ گیا ہے،
ضروری یہ ہے کہ تکلف نہ ہو.
اگر مضمون گھنٹے سے زیادہ کا ہے، دو تین خطبوں پہ بھی پھیل جاتا رہا ہے، تو میں اسی طرح اس کو آگے بڑھاتا رہا ہوں. اور اگر کوئی مضمون کسی موقع اور محل کے مطابق تھوڑا ہو، تو اس تھوڑے کو بھی جماعت کو بہت سمجھنا چاہیے. اور
بنیادی بات
خلوص ہے،
جو بات بھی خلوص دل
سے بیان کی جائے وہ دل میں اترنی چاہیے. تو بعض دفعہ تھوڑی باتیں بہت
زیادہ اثر کر جاتی ہیں.
تو میں نے یہ فیصلہ
کیا ہے کہ آئندہ سے
لازم نہیں ہے کہ میں ضرور خطبے کو ایک گھنٹے
تک کھینچوں،
یا خلا پور کرنے کے لیے بیچ میں اور باتیں بھروں. اگرچہ متعلق باتیں ہی ہوں، لیکن اس خیال سے کہ گھنٹہ ضرور گزارنا ہے، خلا پورے کرنے کے لیے باتیں بھروں، یہ درست نہیں. حضرت مسیح علیہ السلام کے یہ طریق نہیں تھا. آپ بعض دفعہ تھوڑا سا خطبہ دے کر ممبر سے اتر جایا کرتے تھے، جو بات کہنی ہوتی تھی وہ کہہ دی اور ختم کر دی. اور بعض دفعہ کئی کئی گھنٹے کا خطبہ ہوتا تھا. حضرت
خلیفۃ المسیح اول کا بھی دستور تھا.
اور اگرچہ حضرت مسلم ماؤد کے خطبات اکثر لمبے ہوتے تھے، مگر بہت چھوٹے چھوٹے بھی میں نے سنے ہوئے ہیں، بہت بہت سے خطبے ہوا کرتے تھے. اس لیے میں سابقہ روایات کو قائم رکھتے ہوئے یہی طریقہ اختیار کروں گا. اگر بات لمبی ہو جائے تو کوئی حرج نہیں، مگر تکلف سے نہیں ہوگی. اگر بات چھوٹی رہ جائے تب بھی کوئی حرج نہیں، مگر اس میں تکلف نہیں ہونا چاہیے. اب احادیث سے نبوی میں آپ کے سامنے پیش کرتا ہوں. حضرت سعید خدری رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ آن حضرت صلی اللہ علیہ وسلم کی خدمت میں ایک بدوی حاضر ہوا اور دریافت کیا کہ یا رسول اللہ، ایو الناس خیرون، کہ اے اللہ کے رسول،
کون شخص ہم میں سب سے زیادہ بہتر ہے،
یا لوگوں میں سے
کون سب سے بہتر ہے؟
فرمایا، وہ شخص جو اپنے نفس کے ذریعے اور اپنے مال کے ذریعے جہاد کرتا ہے، اور وہ شخص جو کسی وادی میں مقیم ہو کر اپنے رب کی عبادت کرتا ہے اور لوگوں کو اپنے شر سے محفوظ رکھتا ہے. اب جہاد فی سبیل اللہ کی دو صورتیں دو انتہاؤں کی صورت میں پیش فرمائی گئی ہیں. ایک وہ شخص ہے جو اپنا جان مال خدا کی راہ میں فدا کرتے ہوئے خدا کی خاطر نکلتا ہے، اور جو شخص ایسا نہ کر سکے وہ وادی میں مقیم ہو کر عبادت کرتا ہے اور لوگوں کو اپنے شر سے محفوظ رکھتا ہے.
بس
بنی نوع انسان کو شر سے محفوظ رکھنا بھی ایک بہت بڑی نیکی ہے، اور یہ بھی
جہاد ہی کی ایک قسم ہے.
بس وہ لوگ جو باہر نہیں نکل سکتے وہ عبادت میں مصروف رہیں، اور یہ تو خیال رکھیں کہ گھر میں آنے والوں کو اپنے شر سے محفوظ رکھیں، اور اگر وہ گھروں میں جا سکتے ہوں یعنی بستر میں نہ لیٹے ہوں، تو پھر جہاں جائیں وہاں خیر کا پیغام لے کے جائیں اور
اپنے شر سے
بنی نوع انسان کو بچائیں. ایک اور حدیث
حضرت
ابو سعید خدری رضی اللہ تعالی عنہ سے مروی ہے
کہ آن حضرت صلی اللہ علیہ وسلم نے فرمایا مومنوں کی دنیا میں تین قسمیں ہیں، ایک وہ جو اللہ اور اس کے رسول پر ایمان لائے پھر کسی قسم کے شک میں مبتلا نہ ہوئے، اللہ کی راہ میں اپنے مال اور نفوس سے جہاد کیا، اور دوسری وہ جن کو لوگ اپنے اموال اور نفوس کا امین بناتے ہیں، اور تیسری قسم کا مومن وہ ہے کہ جو کوئی طمع یا لالچ اس کے سامنے آ جائے تو وہ محض اللہ کی خاطر اسے چھوڑ دیتا ہے۔ اب یہ حدیث پہلے حصے میں تو پہلی حدیث سے ملتی ہے، لیکن باقی دو باتیں اس کے علاوہ ہیں۔ پہلا مضمون تو یہی ہے کہ اللہ کی راہ اللہ اور اس کے رسول پر ایمان لائے پھر کبھی شک میں مبتلا نہ ہوئے۔ دوسری قسم وہ ہے جن کو لوگ اپنے اموال اور نفوس کا امین بناتے ہیں۔ اس کا مطلب یہ ہے کہ دیانتداری کو غیر معمولی اہمیت ہے، اگر دیانتداری اٹھ جائے تو سب نیکیاں دنیا سے اٹھ جاتی ہیں۔ تو جن کو لوگ امین بناتے ہیں اس کا مطلب یہ ہے کہ ان کے اندر وہ صفات دیکھتے ہیں کہ اللہ بھی ایسے لوگوں کو امین بنایا کرتا ہے۔ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے امین کہلانے کے لیے نبوت کا انتظار تو نہیں کیا تھا، نبوت آپ کے گھر آئی تھی اس لیے کہ آپ امین تھے۔ سارے مکے سارے عرب میں بطور امین مشہور تھے، اور جب آیا کرتے تھے تو کہتے تھے امین آ گیا امین آ گیا۔ تو حضرت صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جس کو لوگ اپنا امین بناتے ہیں، اور امین دو طریق سے بنا سکتے ہیں، فیصلوں میں امین بناتے ہیں اور مال و دولت روپیہ پیسہ رکھ کر امین بناتے ہیں، دونوں صورتوں میں وہ جہاد کرنے والا ہے، اور یہی جہاد ہے جو نبوت پر بھی منتج ہو جایا کرتا ہے۔ تیسری قسم کا مومن وہ ہے کہ جب کوئی طمع یا لالچ اس کے سامنے آ جائے تو محض اللہ کی خاطر اسے چھوڑ دیتا ہے۔ انسان آزمایا جاتا ہے لالچ اور طمع سے۔ بعض لوگ بیچارے موقع ہی نہیں پاتے کہ کسی کا مال ہڑپ کر سکیں، یا کوئی ناجائز مال کھا سکیں، یا غلط نگاہیں ڈال سکیں، تو ان بیچاروں کا تو نہ امتحان ہوتا ہے نہ پتہ لگ سکتا ہے وہ کیسے ہیں۔ تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جب ایسا شخص ابتلاء میں ہو اور اللہ کی خاطر اس سے رزق کو ترک کر دے وہ سچا ہے، اور وہ اللہ تعالیٰ سے اس کی جزا پائے گا۔ حضرت انس رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ حضرت صلی اللہ علیہ وسلم نے فرمایا مشرکوں سے اپنے اموال اپنی جانوں اور اپنی زبانوں کے ذریعے جہاد کرو۔ اب مشرکوں کو ڈھونڈنے کے لیے پاکستان سے ہندوستان جانے کی ضرورت نہیں ہے، جہاں مشرکوں کا غلبہ ہے، پاکستان کی گلی گلی میں شرک ہو رہا ہے، اور یہی شرک دنیا میں ہر جگہ بھر گیا ہے۔ آج کل حج کا زمانہ ہے، اور ضمن مجھے یاد آیا کہ وہاں سے ٹیلی فون پر تمام احمدی حج کرنے والوں نے پیغام بھیجا ہے، آپ سب کو سلام اور آپ کی معرفت سب دنیا کو سلام، اور یہ اطلاع بھی دی ہے کہ ہم آپ کے لیے دعائیں کریں گے، کر رہے ہیں اور کرتے رہیں گے انشاءاللہ۔ تو اب سوال یہ پیدا ہوتا ہے کہ وہاں بھی تو شرک ہو رہا ہے جہاں وہ گئے ہیں، کتنے لوگ ہیں جو نبی کی قبر کو بھی سجدہ کرتے ہیں، اور مکے میں خانہ کعبہ بجائے خدا کو سجدہ کرنے کے اپنے اپنے دلوں میں جو بت بنائے ہوئے ہیں ان کو سجدے کر رہے ہوتے ہیں، اور وہم ہے کہ ہم نے محض دیکھ لیا और कामयाब हो गए। जैसा शिर्क घर से लेकर चलते हैं वैसे ही शिर्क लेकर वापस पहुंच जाया करते हैं। तो शिर्क की तो कोई अथाह नहीं, कोई इंतहा नहीं है, सारी दुनिया शिर्क से भर गई है। और चूंकि दुनिया शिर्क से भर गई है इसलिए अमलन खुदा की राजधानी दुनिया से उठ चुकी है। बस जैसा कि खुदा आसमान में है वैसा ही जमीन में भी हो, उसकी हुक्मरानी हो, ये मसीह का जो कौल है ये माने रखता है। काश ऐसा हो कि इस जमीन पर दोबारा खुदा की हुक्मरानी हो, खुदा की हुक्मरानी ना होने के नतीजे में सारे बनी नौ इंसान तकलीफ में मुब्तला है। बस इस मौके पर खुसूसियत से ये दुआ करते रहें और मुशरिकों से अपने माल और जानों से और अपनी जुबानों से जिहाद करें। सिर्फ दुआ काफी नहीं है, दुआ में खुलूस का सबूत यह है कि जो कुछ आप खुदा से मांगते हैं खुदा की दी हुई तौफीक के मुताबिक वो करके भी दिखाते हैं। बस इर्द गिर्द शिर्क के खिलाफ जिहाद करें, हर किस्म के जाहिरी और मख्फी शिर्क के खिलाफ। और इस जिहाद के दौरान अल्लाह ताला से तवक्कु रखें कि अल्लाह ताला आपके जिहाद को कामयाब फरमाएगा और बनी नौ इंसान को शिर्क की नापाकी से, इसकी नजासत से निजात बख्शेगा। हजरत माज रदी अल्लाह ताला अन्हु बयान करते हैं कि आ हजरत सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने फरमाया, जंग या जंग करने वाले दो तरह के होते हैं। लफ्ज़ जंग इस्तेमाल हुआ है लेकिन अरबी में जो जंग करने वाले हैं वो चूंकि मुजस्सम जंग होते हैं इसलिए जंग करने वाला तर्जुमा भी इसका दुरुस्त है। तो इस मौके की मुनासबत से मैंने जंग करने वाले का तर्जुमा अख्तियार किया है। जंग करने वाले दो तरह के होते हैं, बस वो जिसने अल्लाह की रजा चाही और इमाम की अतात की और अच्छा माल खर्च किया और साथी से नरमी से पेश आया और फसाद से बचता रहा। अब ये सारी शर्तें ऐसी हैं जो इंसानी जिंदगी को पाक व तैयब बनाने वाली हैं। और ऐसा शख्स हर दूसरे इंसान के लिए नरम गोशे रखता है, जिनके शिर्क दूर करने की कोशिश करता है उनके लिए भी दिल में नरमी रखता है, गुफ्तगू में नरमी रखता है, अपने माहौल और गिर्दोपेश में अपने साथियों के लिए भी नरम गोशे रखता है। और इस पहलू से अल्लाह ताला उसकी बातों में तासीर भर देता है, जो कहते हैं उसका दिल पर असर होता है। एक फरमाया अल्लाह की रजा चाहिए और इमाम की इताअत की। अब हदीस में ये लफ्ज़ नहीं आए कि अल्लाह और रसूल की इताअत की, जिसने अल्लाह और रसूल को अपना इमाम बना लिया, खुदा और रसूल पर ईमान लिया, वो इताअत तो लाजिम हो गई। इसके बाद दूसरा दर्जा फरमाया है कि जो भी तुम्हारा इमाम हो जिस वक्त भी हो उसकी इताअत लाजिम है, उसके बगैर तुम जमात से नहीं बांधे जा सकते। और अच्छा माल खर्च किया, अपने अमवाल में से जो अच्छा पाकीज़ा सुथरा माल हो वो खुदा की राह में दो। और साथी से नरमी से पेश आया, उसके साथ मसलन जमात अहमदिया में खिदमत करने वाले हैं तो बाज़ लोग अपने साथियों से सख्ती से पेश आते हैं, ये दुरुस्त नहीं है। उनको इकट्ठा बांध कर एक जमात की सूरत में जहाद के ऊपर निकालना लाजिम करता है कि आप उनसे नरमी से पेश आए ताकि वो आपके साथ साथ रहें और पूरी जमात जहाद में मसरूफ़ हो। बस इस पहलू से दूसरी बात ये फरमाई, साथी के साथ नरमी से पेश आया और फसाद से बचता रहा। कई बातें ऐसी होती हैं जो दिल आजारी के मुझे बनती हैं और फसाद का मुझे बन जाया करती हैं। तो जब भी कोई ऐसी बात जहन में आए, चाहे दूसरे की गलती से हो, उस वक्त अपनी जुबान पर काबू रखना जरूरी है और सोचकर ऐसे तरीके से इंसान बात करे कि उससे फसाद न बढ़े, बल्कि उसकी बजाय अमन फैले। तो मकसद तो एक ही है, फसाद ना हो तो अमन फैलता है, मगर कहने के तरीके मुख्तलिफ होते हैं। और उसका सोना और उसका जागना सबका सब सवाल है। ऐसा शख्स आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इस मर्तबे को हासिल करता है कि उसका सोना और उसका जागना दोनों ही सवाब बन जाते हैं। इससे समझ आती है कि किन मानों में जो खुदा के कामों में मसरूफ हो जाता है, अल्लाह उसके कामों में मसरूफ हो जाता है। इंसान तो खुदा के कामों में होश के वक्त मसरूफ रहता है, लेकिन उसका सोना भी तो मजबूरी से है। तो अल्लाह ताला उसकी मजबूरी से दरगुजर करते हुए जब वो सोता है तो उसके लिए जागता भी है। तो एक इंसान अपने काम कितने समेट सकता है, आखिर उसे नींद आएगी और नींद के वक्त वो अपने दुश्मन से अपनी हिफाजत नहीं कर सकता या अपनी दुनिया के काम जारी नहीं रख सकता। सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जिस किस्म का मोमिन मैं बयान कर रहा हूँ वैसे मोमिन बन जाओ, तो सोते में भी तुम्हारे काम खुदा करेगा और जागते में भी तुम्हारे काम खुदा ही करेगा। फिर इसके मुकाबले पर सल्लल्लाहु अलैहि वसल्लम ने एक और शख्स की मिसाल पेश फरमाई और वो ये है, वो जिसने फख्र और नामो नमूद और रिया की खातिर जंग की, दुनिया को दिखाने के लिए, अपना गलबा हासिल करने के लिए और दुनिया पर जबर और तादी की खातिर कई किस्म की जंग की वजूहात हो सकती हैं, तो ये सारी बातें जहाद फी सबीलिल्लाह से इस शख्स की जंग को अलग कर देती हैं। आजकल दुनिया में जितनी जंगें हो रही हैं सब नफ्स की जंगें हैं, कोई भी जहाज इससे बिल्डर नहीं। तो फरमाया और उसके साथ ही शर्त लगाई और इमाम की नाफरमानी की। देखें कितना पुरहिकमत कलाम है। मुराद यह है कि वो सारे लोग जब खुदा की तरफ से कोई मुकर्रर करदा इमाम मौजूद हो उसकी नाफरमानी करते हैं तो इन बातों में पड़ते हैं, यानी एक ही चीज के दो नाम बन जाते हैं। पहले जहाद को इमाम की इताअत के साथ वाबस्ता फरमा दिया, फिर दुनिया वालों के जिक्र करते हुए फरमाया कि ये वो लोग हैं जो इमाम की इताअत नहीं किया करते, इमाम की इताअत से बाहर होते हैं, फिर जो मनमानी आए करते चले जाते हैं, कोई इनको पूछने वाला नहीं, कोई जाब्ता हयात बाकी नहीं रहता। फरमाया तो वो कोई अजर या सवाब लेकर वापस नहीं लौटेगा, यानी उसको अपने गुनाहों की पैदाश में सजा तो मिलेगी लेकिन उसकी सारी जिंदगी अजर और सवाब के लिहाज से महरूम और खाली हो जाएगी। जब खुदा के हजूर वापस जाएगा तो कुछ पेश नहीं कर सकेगा। लेकिन जैसा कि मैंने अर्ज किया है, अक्सर लोग गफलत का शिकार रहते हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम के बाद इक्तबासात इस ताल्लुक में मैं आपके सामने रखता हूँ। 21 अप्रैल 1899 ईस्वी को आपने फरमाया, और ये आपने पहले फरमाया होगा मगर 21 अप्रैल के अलहकम पर्चे में ये बात शाया हुई है। बाज़ लोगों की हालत ऐसी होती है कि उनको ऐसे असबाब पेश आ जाते हैं, मसलन मुलाजमत या कोई और वजह, कि उनकी उम्र का एक बड़ा हिस्सा जुल्मानी हालत में गुजरता है, ना पाबंदी नमाज की तरफ तवज्जो करते हैं, ना काल अल्लाह और काल रसूल सुनने का मौका मिलता है। काल अल्लाह और काल रसूल का मतलब है अल्लाह ने क्या कहा, रसूल ने क्या कहा, किताब अल्लाह पर गौर करने का उनको ख्याल तक भी नहीं आता। ऐसी सूरत में जब एक जमाना जुल्मत यानी तारीकी और अंधेरे का गुजर जावे तो ये ख्यालात रासिख होकर तबीयत एहसानिया का रंग पकड़ जाते हैं। जब इंसान इसी तरह खुदा से गाफिल रहे तो रफ्ता रफ्ता उसकी गोया फितरत एहसानिया ये बन जाती है कि दुनिया में डूबे रहो और खुदा से गाफिल हो जाओ। क्या इसका भी कोई इलाज है? ऐसे लोग हैं जो उम्र गंवा बैठते हैं। फरमाते हैं गफलत और सुस्ती का बेहतरीन इलाज इस्तिग़फ़ार है। इस्तिग़फ़ार इसका बेहतरीन इलाज है, ये दुरुस्त है, लेकिन इस्तिग़फ़ार शुरू कौन करेगा जिसको ख्याल ही नहीं आता? तो मैं ये समझता हूँ कि सबसे पहले जमात के बाकी अफराद को ऐसे लोगों के लिए दुआ करनी चाहिए और वो ये दुआ करें कि अल्लाह हमारे ऐसे भाइयों को इस्तिग़फ़ार की तौफीक बख्श। मुझे यकीन है कि अगर हम दर्द दिल से अपने भाइयों के लिए दुआ करें तो अल्लाह ताला उनके दिल में कोई ना कोई चुटकी ऐसी भर देगा जिसकी तकलीफ से वो जाग उठेंगे और यही चुटकी उनके लिए नेमत और रहमत का मुझे बन जाएगी। बार दफ़ा ये चुटकी दुनियावी सदमों की सूरत में भरी जाती है। बाज़ दफ़ा किसी सोच में गर्क होते होते अचानक दिल में एक ख्याल उठ जाता है। तो जो भी बात हो इसका आगाज भी दुआओं से ही होगा और अपनी दुआओं से पहले अपने भाइयों की दुआओं से होगा और सारी जमात अपने ऐसे भाइयों के लिए दुआ करती रहे और उससे गाफिल ना रहे। अगर वो उनके लिए दुआ करेंगे तो मुझे कामिल यकीन है कि अल्लाह ताला उनकी औलाद को और उनके दोस्तों को वही फैज पहुंचाएगा वो जो दूसरों के लिए चाहते हैं। उनके खाबीदा दोस्त, उनके खाबीदा बच्चे, उनकी नस्लें भी जाग उठेंगी और उनकी तवज्जो भी इस्तिग़फ़ार की तरफ होगी और मैं यकीन रखता हूं कि अल्लाह ताला के फ़ज़ल के साथ ये बेहतरीन नुस्खा गफलत का है। साबका गफलतों और सुस्तियों की वजह से कोई इब्तिला भी आ जावे तो रातों को उठकर सजदे और दुआएं करे और खुदा ताला के हुजूर एक सच्ची और पाक तब्दीली का वादा करे। ये है अगर दुआ मकबूल हो जाए और इस्तिग़फ़ार की तौफीक मिले तो ये हुआ करता है। फिर हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं और ये अलहकम जिल्द 11/3/24 जनवरी 1907 से इख्तबास लिया गया है। फरमाते हैं हमारी जमात को चाहिए कि रातों को रो रो कर दुआएं करें। उसका वादा है उदऊनी अस्तजिब लकुम। आम लोग यही समझते हैं कि दुआ से मुराद दुनिया की दुआ है और वो दुनिया के कीड़े हैं इसलिए उससे परे नहीं जा सकते। असल दुआ दीन की दुआ है, असल दुआ दीन ही की दुआ है। लेकिन ये मत समझो कि हम गुनाहगार हैं, ये दुआ क्या होगी। दीन के लिए दुआ करने के लिए अपनी हिम्मत की कमर कस लो और ये ना समझो कि तुम्हारी क्या हैसियत है, तुम्हारी दुआओं की क्या हैसियत होगी। जैसे तुम बेहैसियत उसी तरह तुम्हारी दुआएं भी बेहैसियत होंगी। ये इनकिसारी नहीं, एक गलत वहम है। जो खुदा के लिए खुदा के दीन की खातिर दुआएं मांगता है उसकी दुआएं मामूली दुआएं नहीं हुआ करती। फरमाते हैं ये गलती है। बाद वक्त इंसान खताओं के साथ ही उन पर गालिब आ सकता है इसलिए कि असल फितरत में पाकीजगी है। फितरत के अंदर जो खुदा ताला ने चीज दाखिल फरमा दी है वो कभी बदला नहीं करती। वो अगर उससे काम लेना चाहे इंसान तो गालिब आ जाती है। فرماتے ہیں اصل فطرت میں پاکیزگی ہے. دیکھو پانی خواہ کیسا ہی گرم ہو لیکن وہ آگ پر ڈالا جاتا ہے تو بہرحال آگ کو بجھا دیتا ہے. یہ تعجب کی بات ہے بظاہر. آگ پانی سے بہت زیادہ گرم ہے, چاہیے کہ آگ جلتی رہے اور پانی بجھ جائے, پانی ٹھنڈا ہو جائے. یہ الٹ بات ہے کہ ہلکی گرم چیز اپنے اوپر غالب گرمی کو غالب نہیں آنے دیتی, اس کے اوپر غالب آ جاتی ہے. اور یہ اس کی صفت ہے پانی کی کہ اس کو کتنے ہی گرم دھات کے اوپر ہزار ہاں درجے تک پہنچی چیز پر ڈالو گے وہ سن کر کے ٹھنڈی ہو جائے گی اور پانی اس کی گرمی نچوڑ لیتا ہے اور جذب کر لیتا ہے. بس حضرت مسیح علیہ السلام فرماتے ہیں اس لیے کہ فطرتاً برودت اس میں ہے, ٹھیک اسی طرح پر انسان کی فطرت میں پاکیزگی ہے, ہر ایک میں یہ مادہ موجود ہے. وہ پاکیزگی کہیں نہیں گئی. اسی طرح تمہاری طبیعتوں میں خواہ کیسے ہی جذبات ہوں, رو کر دعا کرو گے تو اللہ تعالیٰ دور کر دے گا. بس تمہاری فطرت غالب آ جائے گی, دنیا کی آگ تمہیں جلا نہیں سکے گی جیسے دنیا کی آگ خواہ کتنی شدید ہو پانی کو جلا نہیں سکتی. ناممکن ہے, کبھی آپ نے دنیا کی آگ سے پانی جلتا ہوا نہیں دیکھا ہوگا. تو فرمایا اگر اس حقیقت کو پہچان لو تو تمہاری فطرت صحیحہ اور فطرت طیبہ دنیا کی آگ کو ٹھنڈا کر دے گی اور دنیا کی آگ اسے جلا نہ سکے گی. طریق اس کا کیا, علاج کیا ہے؟ رو کر دعا کرو گے تو اللہ تعالیٰ کیسے ہی جذبات ہوں طبیعتوں کی سختیاں اور اس کی گرمیاں دور فرما لے گا. تو آنکھ کے پانی سے علاج ضروری ہے, لیکن مشکل یہی ہے کہ آنکھ کا پانی بھی تو نصیب نہیں ہوتا. بہت سے لوگ خالی آنکھوں سے دعائیں کرتے ہیں, ان کے لیے حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے فرمایا ہے یہ وہ جگہ ہے جہاں تکلف جائے, ورنہ ہر موقع پر بے تکلفی کی تعلیم ہے. لیکن خدا کی خاطر بناوٹ سے رونا لانا پڑے تو بناوٹ سے رونا لاؤ, یعنی نقالی کرو رونے کی. تو لوگ روتے ہیں, تم بھی اس طرح رونے کی کوشش کرو اور رفتہ رفتہ اس حالت پر اللہ کو رحم آئے گا اور آنکھ سے کچھ پانی بھی آنسوؤں کا پانی بھی بہ جائے گا. پھر حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے لیکچر سیالکوٹ کے دوران یہ فرمایا, دعا سے خدا ایسا نزدیک ہو جاتا ہے جیسا کہ تمہاری جان تم سے نزدیک ہے. ایسا نزدیک ہو جاتا ہے جیسا کہ تمہاری جان تم سے نزدیک ہے. دعا کی پہلی نعمت یہ ہے کہ انسان میں پاک تبدیلی پیدا ہوتی ہے. خدا اگر جان کی طرح نزدیک ہو جائے تو جہاں خدا ہے وہاں پاک تبدیلی کیوں نہ ہوگی؟ تو اس وہم میں مبتلا نہ ہو کہ دعائیں تمہاری مقبول ہو رہی ہیں, تمہارے اندر خدا داخل ہو رہا ہے. یہ ناممکن ہے کہ تمہاری فطرت تو مخالف فطرتوں پر غالب آ جائے اور اللہ مخالف صفات پر غالب نہ آ سکے. اگر وہ تمہارے دل میں اترا ہے تو تمہاری ہر ناپاکی اور پلیدی کو وہ دل چھوڑنا پڑے گا. بس اپنی دعاؤں کی مقبولیت کی پہچان اپنی ذات میں تلاش کرو, باہر ڈھونڈنے کی ضرورت نہیں ہے. اگر تمہارے اندر پاک تبدیلیاں پیدا ہو رہی ہیں تو لازماً یقین کر لو کہ خدا تمہارے دل میں اتر رہا ہے اور زیادہ سے زیادہ تمہاری زندگی کا حصہ بنتا چلا جا رہا ہے. اور اللہ کا اترنا حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے عجیب رنگ سے بیان فرمایا ہے. और एक आरिफ बिल्ला के सिवा इस मजामीन इन मजामीन को कोई दूसरा शख्स बयान नहीं कर सकता, एक साहिब तजर्बा ही है जो बयान कर सकता है। फरमाया उस तब्दीली से खुदा भी अपनी सिफात में तब्दीली करता है। अब ये फिक्र सुनते ही इंसान घबरा जाता है कि खुदा कैसे तब्दीली करता है। फौरी तौर पर जवाब दिया, और उसके सिफात गैर मुतबद्दिल हैं, तब्दील नहीं हो सकते, मगर तब्दीली याफ्ता के लिए उसकी एक अलग तजल्ली है जिसको दुनिया नहीं जानती। जिसने खुदा के लिए जितनी तब्दीली अपनी ताब फितरत में और आदतों में पैदा की, अल्लाह ताला उसी निस्बत से उस पर उतरता है और वो खुदा को उसी हद तक देख सकता है जिस हद तक उसने खुदा को देखने के लिए अपने आप को काबिल बनाया है। बस अगरचे खुदा की सिफात में तब्दीली नहीं, लेकिन अपने बंदे के लिए उसके कूजे के मुताबिक, उसके ज़र्फ़ के मुताबिक ढलता चला जाता है। गोया वो और खुदा है, गोया वो और खुदा है, हालांकि और खुदा कोई नहीं। अपने अंदर वो खुदा को इस तरह बदलते देखता है कि गोया हर दफा एक और खुदा पैदा हो गया है, हालांकि और खुदा कोई नहीं, मगर नई तजल्ली नए रंग में उसको जाहिर करती है। खुदा ताले की नई नई शान उसको नए नए रंग में अपने बंदों को दिखा, अपने बंदों पर खुदा को जाहिर करती है। तब उस खास तजल्ली की शान में उस तब्दील याफ्ता के लिए वो काम करता है जो दूसरों के लिए नहीं करता। यही वो ख्वाहिश हैं। गरज दुआ वो इकसीर है, एक मुश्त खाक को कीमिया कर लेती है। लोगों ने कीमिया की तलाश में अपनी दौलतें मिट्टी कर दी और कीमिया उनके घर में मौजूद थी, वो दुआ थी, उसके जरिए उनकी खाक भी खुदा ताला के नज़दीक सोना बल्कि उससे भी ज़्यादा बढ़कर कीमती बन जाया करती है। बस फरमाया कर दुआ इकसीर है, एक मुश्त खाक को कीमिया कर देती है। अब यहाँ हज़रत मसीह मौऊद अलैहिस्सलाम ने ये नहीं फरमाया कि मुश्त खाक को सोना कर देती है। हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम के अल्फाज पर जितना गौर करेंगे उतने ही हैरत में डूबते चले जाते हैं। कितना पाकीज़ा कलाम, कितने एहतियात से लफ्ज़ों को चुना गया है। अब मैंने रवानी में, अपनी रवानी में कीमिया के मुतल्लिक ये जानते हुए कि वो सोना बनाती है, यही कहा था कि वो मिट्टी को सोना कर देती है, इंसानी मिट्टी को। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने यह नहीं फरमाया, मैंने दोबारा गौर से देखा है तो फरमाया वो इकसीर है, एक मुश्त खाक को कीमिया कर देती है। यानी खुदा का ऐसा बंदा लोगों को सोना बनाने लग जाता है, खुद इकसीर हो जाता है, तो कैसी कीमियागरी है। दुआ जैसी तो और कोई कीमियागरी नहीं, कि दुआ की कीमिया से इंसान कीमिया बन जाता है और वो बनी नौ इंसान के लिए ऐसे ऐसे काम दिखाता है कि उनकी मिट्टी को फिर सोना बनाने लग जाता है। फिर फरमाया और वो एक पानी है जो अंदरूनी गिलादतों को धो डालता है, धो देता है। इस दुआ के साथ रूह पिघलती है और पानी की तरह बहकर आस्ताने हजरत अहदियत पर गिरती है। जमात के गलबे का आपने जो वादा फरमाया है वो इन्हीं दुआओं के ज़रिए से और इसी कीमियागिरी के ज़रिए से होना है, और ये खुदा का वादा है जो लाजमन पूरा होकर रहेगा। हमारी आंखों के सामने पूरा होता भी चला जा रहा है और भी पूरा होगा, लेकिन इन बातों पर आप अमल करें, उन नसीहतों को हिर्दे जान बना लें جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے الفاظ میں نے آپ کے سامنے رکھی ہیں, تو خدا کے وعدے بہرحال پورے ہوں گے. اپنی جماعت کے ذکر پر آپ نے فرمایا, اللہ تعالیٰ نے اس جماعت کے لیے وعدہ فرمایا ہے, وجائل الذین تبعوا کا فوق الذین کفروا الى یوم القیامہ. یہ وہی الفاظ ہیں جن سے حضرت مسیح علیہ السلام سابقہ مسیح کو خوشخبری دی گئی تھی کہ جن لوگوں نے تیری پیروی کی ہے قیامت تک وہ ان پر غالب رہیں گے جو تیرا انکار کریں گے, جنہوں نے تیری پیروی نہیں کی. تو جماعت کے ساتھ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو خدا, جماعت کے متعلق حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو خدا تعالیٰ نے انہیں الفاظ میں وعدہ دیا ہے کہ تیرے متبعین قیامت تک غیروں پر غالب آتے رہیں گے. بعض دفعہ لوگوں کی تالیوں سے بعض لوگ گھبرا کر یہ سمجھتے ہیں کہ اوہو یہ تو کچھ اور ہو رہا ہے, یہ تو غالب دوسرے آ رہے ہیں. ذرا سا بھی غور کریں تو حیران رہ جائیں گے کہ ہرگز غالب نہیں آئے, آپ غالب آئے ہیں. اس لیے وہ اپنی آگ اپنے منہ سے پھونک رہے ہیں جو ان کو جلا رہی ہے. اگر آپ غالب نہ آتے تو اس قسم کی بیہودہ باتیں وہ کرتے ہی نہ. چنانچہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں, اور خدا کے وعدے سچے ہیں, ابھی تو تخم ریزی ہو رہی ہے, ہمارے مخالف کیا چاہتے ہیں, ہمارے مخالف کیا چاہتے ہیں اور خدا تعالیٰ کا کیا منشا ہے. ان کے اور ارادے ہیں, خدا کے ارادے اور ہیں. وہ ارادے ہیں کہ ہیں جو ہیں برخلاف شہریار. شہریار تو خدا ہے اور یہ کچھ اور ارادے لیے پھرتے ہیں. یہ تو ان کو ابھی معلوم ہو سکتا ہے اگر وہ غور کریں کہ وہ اپنے ہر قسم کے منصوبوں اور چالوں میں ناکام اور نامراد رہتے ہیں. اسی طرح پر آ حضرت صلی اللہ علیہ وسلم کے مخالف کیا چاہتے تھے. ان کا تو یہی مدعا اور مقصد تھا کہ اس جماعت کو نابود کر دیں, مگر دیکھو انجام کیا ہوا. فتح مکہ کس کو نصیب ہوئی؟ ہاں حضرت صلی اللہ علیہ وسلم کو. اور اس کو وہ فتح کہتے ہیں جو خدا کی طرف سے آیا کرتی ہے. اور بعض لوگ ایسی باتوں سے گھبرا جاتے ہیں. ایک شخص ہے جس کا منہ پرانے جوتے کی طرح پھٹا ہوا ہے اور پھٹ پھٹ کر کے بک بک کرتا رہتا ہے, اور اسے اپنے آپ کو فاتح بنانے کا بڑا شوق ہے. اسی قسم کا ایک بدبخت قادیان کا آریہ ہوا کرتا تھا جو اپنے آپ کو فاتح قادیان کہا کرتا تھا. وہ کہاں گیا, خاک میں مل گیا, اس کا نام و نشان, اس کی نسلوں کا نام و نشان باقی نہیں رہا. اکثر ایسے لوگ وہ آریہ اس زمانے کے تعاون کا شکار ہو گئے. اب قادیان دیکھو کہاں سے کہاں پہنچ گیا. تو فتح محض نام سے نہیں ہوا کرتی. کوئی آدمی اپنا نام رکھ دے میں فاتح ہوں, اسے کیا فرق پڑتا ہے. فاتح ایسا ہو جیسے محمد رسول اللہ فاتح. مکے کو فتح کیا, مکے کے دل فتح کر لیے. اب یہ جو فاتح ربا بنتا پھرتا ہے, اس کی کیا فتح ہے کہ ایک دل بھی نہیں جیت سکا, بلکہ ہر دل کی لعنت اپنے اوپر ڈلوائی. جتنی بھڑکے مارتا ہے اتنا ہی اہل ربا کے دل اس پہ لعنت ڈالتے ہیں. یہ فاتح, یہ تو قادیان کا آریہ ہے, اس سے زیادہ اس کی کوئی حیثیت نہیں. اس کو فتح سے کیا غرض؟ فتح وہ جو دلوں کی فتح ہوا کرتی ہے. اور اللہ تعالیٰ اس بدبخت کے منہ سے نکلے ہوئے کلام کے مقابل پر تمام دنیا میں احمدیوں کو فاتح بنا رہا ہے. کوئی ملک ایسا نہیں ہے جہاں فتوحات پہلے سے زیادہ بڑھ کر نہیں ہوتی چلی جا رہی. دیکھو اس کو فاتح کہتے ہیں. ہم دنیا پر کسی ہتھیار سے غالب نہیں آ رہے, किसी जबरी कानून से गालिब नहीं आ रहे। एक भी जगह जबर का कानून हमारी ताईद में नहीं है। हर जगह हमारी दुआएं हमारी ताईद कर रही हैं और हमारी फतह दिलों की फतह है, वरना जबर तो मुखालिफ है। सिर्फ पाकिस्तान पाकिस्तानी, हर जगह जबर हमारे मुखालिफ है, उसकी मुखालफतें तोड़ते हुए नामुराद करते हुए अहमदियत खुदा ताला के फजल से आगे बढ़ती चली जा रही है, इसको फतह कहते हैं। हज़रत मुस्लिम अलैहिस्सलाम फरमाते हैं कि ये जो इनकी मुखालफत है इससे घबराओ नहीं, ये तो जिस तरह रूढ़ी खाद गिलासतें डाली जाती है खेत में तो पाकीजा चीजें पैदा होती हैं, ये तो तुम्हारी रूढ़ियां हैं। पंजाबी में रूढ़ी कहते हैं, बड़ा अच्छा लफ्ज है। वो गंद बला जो भी इंसानी फजूला हो या जानवरों का फजूला हो वो इकट्ठा हो जाए, कितनी गलीज चीज है, उससे बदबू आती है। आप लोगों को भी ऐसे मौलवियों से एक बड़ी बदबू आती होगी, मुझे यकीन है, नाक पे कपड़ा रख के गुजरते होंगे। लेकिन अल्लाह ने इनको जमात की जड़ों में रूढ़ी बना के डाल दी, कैसे कैसे पाकीज़ा फल लग रहे हैं, उसमें से फूल फल रंगारंग के खुशबुएं उठ रही हैं। तो हज़रत मुस्लिम अलैहिस्सलाम फरमाते हैं अगर इस एजाज कामयाबी को जो हमारे नबी को हासिल हुई अबू जहल इस वक्त देखे तो उसको पता लगे क्या कर बैठा है, अपने लिए अपने पांव पर कुल्हाड़ी मार बैठा। उसकी बदबख्ती के नतीजे में अल्लाह ने हज़रत सल्लल्लाहु अलैहि वसल्लम को उससे बहुत ज्यादा फतूहत अता की जितनी फतूहत रोकने की उसने कोशिश की थी। यही मामला यहां है, अगर ये मुखालिफ ना होते तो ऐसी एजाजी तरक्की यहां भी ना होती। मुखालफतों के साथ हमें रहना है, बहरहाल इन पर गालिब आना हमारा मुकद्दर बन चुका है। यानी इस तरक्की में एजाजी रंग ना होता, क्योंकि एजाज तो मुकाबला और मुखालफत ही से चमकता है। एक तरफ तो हमारे मुखालिफों की ये कोशिशें हैं कि वो हमको नाबूद कर दें, हमारा सलाम तक नहीं लेते और गायबाना जिक्र भी नफरत से करते हैं। दूसरी तरफ अल्लाह ताला हैरत अंगेज तरीक पर इस जमात को बढ़ा रहा है कि ये मौजूदा नहीं तो क्या है, क्या ये हमारा फेल है, ये हमारी जमात का नहीं, ये खुदा ताला का एक फेल है जिसकी तह और सिर को कोई नहीं जान सकता। अब इनको किस कदर ताज्जुब होता होगा कि चंद साल पहले जिस जमात को बिल्कुल कमजोर और जलील और ज़ईफ समझते थे और कहते थे कि चंद आदमी शामिल हैं, अब उसका शुमार 1,00,000 से भी बढ़ गया है और कोई नहीं जानता कि बज़रिये खतूत और खुद हाजिर होकर लोग इस सिलसिले में दाखिल नहीं होते। कोई नहीं जानता कि बज़रिये खतूत और खुद हाजिर होकर लोग इस सिलसिले में दाखिल नहीं होते, मतलब यह है ये उनका काम नहीं, खुद दाखिल नहीं होते, ये खुदा का काम है। वो कशाकशां मजबूर चले आ रहे हैं और उसकी बातें अजीब होती हैं, अल्लाह के अजीब काम है। बस वो 1,00,000 का जमाना था, अब ये फातह देखें कि यही साल उनके सीनों को आग लगा देगा। क्योंकि मैं कामिल यकीन के साथ कहता हूं कि इंशाल्लाह ये साल खत्म होने से पहले पहले खुदा ताला के फजल से एक ही साल में जमात अहमदिया में 1,00,00,000 अहमदी दाखिल हो चुके होंगे। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। एक दो इक्तबासात और हैं, भी वक्त भी है वैसे भी, मैं यानी अगर जो तकल्लुफ से खींचा नहीं मगर इत्तफाकन ये तकरीबन घंटे ही का खुतबा बन गया है। فرماتے ہیں یقیناً یاد رکھو کہ خدا اپنے بندے کو کبھی ضائع نہیں کرے گا اور ہرگز نہیں اٹھائے گا جب تک اس کے ہاتھ سے وہ باتیں پوری نہ ہو جائیں جن کے لیے وہ آیا ہے. اسے کسی کی خصومت اور کسی کی بد دعا کوئی ضرر نہیں پہنچا سکتی. پھر آپ نے فرمایا اگر دعا نہ ہوتی تو کوئی انسان خدا شناسی کے بارے میں حق و یقین تک نہیں پہنچ سکتا. دعا سے الہام ہوتا ہے, دعا سے ہم خدا تعالیٰ سے کلام کرتے ہیں. جب انسان اخلاص اور توحید اور محبت اور صدق اور صفا کے قدم سے دعا کرتا, جب انسان اخلاص اور توحید اور محبت اور صدق اور صفا کے قدم سے دعا کرتا فنا کی حالت تک پہنچ جاتا ہے, تب وہ زندہ خدا اس کو ظاہر ہوتا ہے جو لوگوں سے پوشیدہ ہے. الحمد لله نعمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا, من يهده الله فلا مضل له ومن يضلل فلا هادي له, ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.